وموعظة وذكرى للمؤمنين. निकाल दो। रुकन कहते हैं उस सतून को जो मजबूती से एक जगह कायम हो, और उस पर सहारा लेने को रखना कहते हैं। उसने सहारा लिया, रखना या करूं, सहारा लिया या सहारा लेता है। फरमाया जो लोग तुम पर जुल्म करने वाले हैं उनसे किसी किस्म की भी उम्मीद नहीं रखनी और कोई सहारा उन पर नहीं लेना। फतमस्सकुम नार, तुम्हें बजाय इसके कि उनसे कोई फायदा पहुंचेगा तुम्हें आग का अजाब पकड़ लेगा। वमा लकुम मिन दूनिल्लाहि मिन औलिया थुम्मा ला तुंसरून, और तुम्हारे लिए खुदा के सिवा और कोई वली नहीं। थुम्मा ला तुंसरून, अगर इस वली को छोड़कर तुम किसी और की तरफ झुकोगे तो ला तुंसरून कहीं से किसी तरफ से भी तुम्हारी मदद नहीं है। ये एक बहुत ही अहम बुनियादी नुक्ता है जिसे मोमिन को समझना चाहिए। हमरे वाकया ये है कि जब खुदा के नाम पर किसी मोमिन को तकलीफ दी जाती है तो गैरुल्लाह से मदद की हर उम्मीद उठ जाया करती है। और मालकुम मिन दूनिल्लाह मिन औलिया में यही नक्शा खींचा गया है कि तुम तो ऐसी हालत में आ चुके हो कि बाकी सारी कश्तियां तुम्हारी जल गई, सारी राहें तुमने अपने ऊपर बंद कर दी हैं, क्योंकि दुनिया वाले तो किसी न किसी कदरे मुश्तरक की बिना पर मदद किया करते हैं। दुनिया वाले तो सौदों के नतीजे में मदद किया करते हैं, कुछ अपने असूल छोड़ने पड़ते हैं, कुछ उनके अपनाने पड़ते हैं, लेकिन एक ऐसी जमात जो कुल्लियतन अल्लाह की हो चुकी हो और उसूल में एक जर्रा बराबर भी नरमी के लिए तैयार ना हो, जिसको खरीदा ना जा सकता हो, जिसको अपने मकासिद के लिए उनके असूलों के खिलाफ इस्तेमाल ना किया जा सकता हो, उनकी हालत तो ये है कि गोया उनके लिए मदद के सारे रास्ते वैसे ही बंद हो चुके हैं। और चूंकि ये महज अल्लाह की खातिर है इसलिए तुम्हारे सिवा खुदा के तुम्हारे लिए खुदा के सिवा और कोई वली नहीं। اور اگر ایک دفعہ خدا کو ولی بنا کر اور دنیا کو اللہ کی وجہ سے دشمن بنا کر تم دنیا کی طرف جھکنے کی کوشش کرو گے تو تمہیں آگ ملے گی. آگ سے مراد یہاں جہنم کے سوا دنیا میں ناکامی اور خسارے کی آگ ہے. تم جتنی کوشش کرو گے تمہیں ہر طرف سے مایوسی اور حسرت کی آگ پہنچے گی اور تمہیں تسکین کے لیے کوئی چیز میسر نہیں آ سکے گی. اس لیے فرماتا ہے مالکم من دون اللہ من اولیاء, یاد رکھو اللہ کے سوا تمہارا ولی کوئی نہیں رہا. تم لا تنصرون, خدا کے سوا کسی کی طرف سے تم مدد نہیں کیے جاؤ گے. یہاں مرتدین کا بھی ذکر آ گیا لا تقلوا للذین ظلموا میں, اس خیال سے کہ ہم ان کے عذاب سے بچ جائیں. دشمن خدا کے دشمنوں کی طرف جھک جانے سے کا معنی یہ بھی ہے کہ ارتداد اختیار کر لو, ان کے ساتھ جا ملو. روایت صورت میں بھی امر واقعہ یہ ہے کہ تمہارا کوئی حقیقی مددگار نہیں بن سکتا خدا کے سوا, اور اللہ سے جب وہ آگ دینے کا کسی کو فیصلہ کرے تو دنیا کی کوئی قوم بچا نہیں سکتی. لا تنصرون سے مراد یہاں یہ ہوگی. یہ تو ہے منفی حصہ کیا نہیں کرنا. اب کرنا کیا ہے, کوئی عمل کی تعلیم بھی تو ہونی چاہیے. فرماتا ہے اقم الصلاۃ طرفی النہار و زلف من اللیل, عبادت کرو, نمازوں کو قائم کرو دن کے دونوں طرف بھی اور رات کے ایک حصے میں بھی اور رات کے آخری حصے یعنی ایک کنارے پر بھی. ان الحسنات یذھبن السیئات, یاد رکھو حسنات برائیوں کو دور کر دیا کرتی ہیں. ذالک ذکر للذاکرین, اس بات میں ایک بہت بڑی نصیحت ہے نصیحت پانے والوں کے لیے اور نصیحت کرنے والوں کے لیے. اب بات تو یہ بظاہر بڑی عجیب لگتی ہے اور دشمن ہمیشہ اس بات پہ تعجب بھی کیا کرتا ہے کہ جب ہم کہتے ہیں تمہارے لیے تمہارا لائے عمل کیا ہے, تم مقابل پر کیا تدبیر کر رہے ہو, تو تم لوگ آگے سے کہہ دیتے ہو کہ ہم تو دعا کرتے ہیں اور عبادت کرتے ہیں, اور سننے والا بڑے تعجب سے دیکھتا ہے کہ بڑی بے وقوف قوم ہے, بڑے جاہل لوگ ہیں. دنیا ہر قسم کی تدبیریں کر رہی ہے, ہر قسم کے دکھ پہنچانے کے سامان کر رہی ہے اور ہر قسم کے ہتھیاروں سے لیس ہے, اور یہ عجیب جاہلوں کی قوم ہے. جب ہم ان سے کہتے ہیں کہ کچھ ہاتھ ہلاؤ, کچھ جوابن کاروائی کرو, جواب یہ دیتے ہیں کہ جی ہم تو عبادت کر رہے ہیں. اور یہی حالت قرآن کریم بھی پیش کر رہا ہے. فرماتا ہے اس کا حل یہ ہے ان سارے مصائب کا, ان ساری مصیبتوں کا, اقم الصلاۃ طرفی النہار, اپنے دن کو بھی عبادتوں سے گھیر لو. طرفی النہار کا مطلب ہے گھیر لو, سارے دن پر تمہاری عبادتیں پھیل جائیں. وہ زلف من اللیل, اور رات کا ایک حصہ بھی عبادت سے زندہ کرو. ان الحسنات یذھبن السیئات, اور یہ قانون یاد رکھو کہ ہمیشہ حسن بدیوں کو کھا جایا کرتا ہے. یہاں جو یہ فرمایا کہ ذکر للذاکرین, اس میں کون سی نصیحت ہے؟ یہ تو سب کو پتا ہے کہ دن کے بعد رات آتی ہے اور رات کے بعد دن آتا ہے, اور یہی قانون ہے, یہی ہمیشہ سے انسان دیکھتا چلا آیا ہے. اس میں خاص نصیحت کون سی ہے؟ اس نصیحت کی کنجی ہے ان الحسنات یذھبن السیئات, کہ تم یہ نہ سمجھو کہ یہ اتفاقی باتیں ہیں. اندھیرا کبھی دن کو کھا جاتا ہے اور کبھی دن اندھیرے کو کھا جاتا ہے. فرمایا غور کرو, اندھیرے کی تو کوئی حقیقت نہیں, یہ ہمیشہ روشنی ہوتی ہے جو رات تاریکی کو کھایا کرتی ہے, اور روشنی کے نہ ہونے کا نام اندھیرا ہے. اس لیے یہ نہ سمجھو کہ یہ اتفاقی حادثات ہیں, اسی طرح چلتا چلا آ رہا ہے, کبھی اس کی باری اور کبھی اس کی باری, ان معنوں میں نہیں ہے. بلکہ امر واقعہ یہ ہے کہ جب نیکیاں اٹھ جاتی ہیں تو ان کے نہ ہونے کا نام تاریکی ہے, और जब नेकियां वापस आ जाती हैं तो तारीकी के लिए भागना मुकद्दर है, इसके सिवा तारीकी कोई भी मुकाबला नहीं कर सकती है रोशनी का। तो फरमाया अपने दिनों अपने वजूद को रोशनी से भर दो, क्योंकि तुम्हारे मुकाबले पर तारीकी है और रोशनी इबादत इलाही से नसीब होती है। फरमाया अपने दिन भी रोशन तर करो और अपनी रातें भी रोशन कर दो और फिर देखो कि तुम्हारे मुकाबले के सारी मुकाबल की सारी तारीखियां जाहिर हो जाएंगी। वस्बिर फइन्नल्लाह ला युदीउ अजरल मुहसिनीन, लेकिन इसके लिए सब्र की जरूरत होती है। ये ठीक है रातें टलती हैं, लेकिन फरमाता है कि रातों बाज दफा रातें बड़ी बोझ भी हो जाया करती हैं और रोशनी आती तो है और अंधेरे को नूर में बदल देती है, लेकिन जो लोग दुखों से गुजर रहे होते हैं उनके लिए लम्हा लम्हा एक उम्र लगता है गुजर गई। इसलिए सब्र की तालीम साथ दी, क्योंकि कुरान करीम तो स्लोगनिज्म पैदा नहीं करता। महज ये दावा करके कि तुम जीतोगे और तुम जीत गए, तुम रोशनी हो और दुश्मन अंधेरा है, ये बातें करके कुरान करीम तसल्लियां देकर छोड़ता नहीं है, बल्कि जिस लाह अमल के ऊपर दाखिल करता है इंसान को उस लाह अमल के खतरात से भी आगाह फरमाता है। फरमाता है कहने को तो आसान बात है कि जो सुबह हुई और रात डल गई, लेकिन जिन्होंने दुखों की रात काटी हो उनको इल्म होता है कि कितनी मुसीबतों के बाद कितने इंतजार के बाद वो सुबह शुरू हुई थी जिसके लिए वो आंखें लगाए बैठे थे। फरमाया वस्बिर, सब्र जरूर तुम्हें करना पड़ेगा। इन्नल्लाह ला युदीउ अजरल मुहसिनीन, लेकिन ये यकीन रखो कि हुस्न पैदा करने वालों के अजर को अल्लाह ताला जाया नहीं किया करता। मुहसिन से मुराद नेक आमाल करने वाला भी है, मुहसिन से मुराद तमाम सोसाइटी में तमाम मुआशरे में हुस्न बखेरने वाला भी है, और मुहसिन से मुराद इबादत को इतने खूबसूरत रंग में अदा करने वाला भी है कि अल्लाह की निगाहें उस पर पड़ गई। चुनांचे हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने मोहसिन की एक ये भी तारीफ फरमाई कि इस तरह इबादत करो, एहसान क्या है, इस तरह इबादत करना जैसे तुम खुदा को देख रहे हो और फिर खुदा तुम्हें देख रहा है। ऐसी खूबसूरत हो जाए तुम्हारी इबादत कि अल्लाह के प्यार की निगाहें पड़ने लगें। फरमाया ऐसी सूरत में तुम्हें कैसे नुकसान पहुंच सकता है, तुम तो खुदा की आंखों के सामने रहोगे, दिन को भी खुदा की निगाहों के सामने रहोगे और रातों को भी खुदा की निगाहों के सामने रहोगे। इसलिए वहमो गुमान भी दिल में न लाना कि तुम नाकाम हो। ये तो मोमिनों से खिताब है, उसके बाद फरमाता है उन लोगों के मुतल्लिक जो जुल्म करने वाले हैं, जो अपने मुकद्दर बिगाड़ लेते हैं अपने हाथों से। फरमाता है लौला काना मिन अल-क़ुरून मिन क़ब्लिकुम उलू बक़ीयतिन यन्हौना अनिल फ़साद फ़िल अर्ज़, काश ऐसा क्यों ना हुआ कि तुमसे पहले जो लोग गुजरे, जो बस्तियाँ आई, उनमें साहिब अक़ल लोग होते, अक्ल व दानिश से काम लेते, वो दुनिया के ऊपर नज़र डालकर उसके तजारब से फ़ायदा उठाने वाले होते और फसाद से रोकने वाले बन जाते। इल्ला क़लील मिम्मन अंजैना मिन, मगर ऐसे लोग बहुत थोड़े थे और उनको हमने उन लोगों के साथ निजात अता कर दी जिनको हमने निजात बख्शनी ही थी, यानी मोमिन। यहां फसाद से रोकने वालों से मुराद जालिमों की कौम में से साहिब अकल लोग मुराद हैं। मिम्मन इल्ला कलीलम मिम्मन अंजैना मिन्हुम में इस तरफ इशारा है कि जिनको हमने निजात बख्शी, यानी मोमिनीन, उनमें थोड़े से वो भी शामिल थे, ऐसा तो होता रहा, लेकिन कौम की अक्सरियत ने फसाद से रोकने का काम नहीं किया। इसमें एक बहुत बड़ी गहरी हिकमत की बात है और वो ये कि जब जुल्म शुरू हो जाए किसी कौम की तरफ से تو خدا تعالیٰ چونکہ متنبہ کر چکا ہے کہ ان کی ہلاکت کے دن پھر آیا کرتے ہیں، اس وقت یہ عذر پھر خدا کے سامنے پیش نہیں ہوا کرتا کہ اے خدا ہم تو ظلم کرنے والے نہیں تھے، ہم تو پسند نہیں کرتے تھے اس بات کو. فرمایا تمہاری ذمہ داری ادا نہیں ہوئی، تم ان لوگوں میں سے کیوں نہیں ہوئے جنہوں نے فساد کو روکا. جب تم ظلم اور فساد کو دیکھتے ہو، اگر تم اسے روکنے کی کوشش نہیں کرتے تو تمہاری ذمہ داری ادا نہیں ہوتی. اس لیے جب پکڑ کا وقت آتا ہے تو ایسے لوگ بھی ساتھ مارے جاتے ہیں. وہ یہ نہیں کہہ سکتے پھر کہ جی ہم تو شریف لوگ تھے، ہم نے تو حصہ ہی نہیں لیا. اور جب پکڑ کے وقت آتے ہیں تو ہر سطح پر یہی ہوتا ہے، کچھ لوگ جرم کر رہے ہوتے ہیں، کچھ خاموشی سے ان کا تماشا دیکھ رہے ہوتے ہیں، کچھ باہر کھڑے داد دے رہے ہوتے ہیں. جب سزا ملنے لگتی ہے تو کہتے ہیں جی ہم تو نہیں تھے، اس نے مارا تھا، میں نے تو نہیں مارا. اور بعض فرقے بھی پھر ایسی باتیں کرتے ہیں کہ جی فلاں فرقے والے تھے، ہم تو نہیں. تو اللہ تعالیٰ نے قانون ہی وہ رکھ دیا بچنے کا جس میں منہ کی باتیں کام نہیں آ سکتی، جس میں اتنا کردار ہے، اتنی مردانگی ہے، اتنی شرافت ہے کہ وہ بدی کو دیکھ کر برداشت نہیں کر سکتا، اور اگر ہاتھ سے نہیں روک سکتا تو منہ سے کم اس کے خلاف اعلان کرنا شروع کر دیتا ہے اور کہتا ہے کہ یہ ظلم ہے، یہ غلط ہے. تو ینہونا سے مراد یہ نہیں ہے کہ ان کو طاقت بھی ہے ضروری. فرماتا ہے اگر وہ منہ سے ہی کہنا شروع کر دیں کہ ہے ظلم اور یہ مناسب نہیں ہے، یہ نہیں ہونا چاہیے، اس کے نتیجے میں بھی اللہ تعالیٰ ایسے لوگوں کو ان لوگوں کے ساتھ بخش دیا کرتا ہے اور نجات دیتا ہے جن کو نجات دینے کا اس نے پہلے سے فیصلہ کیا ہوا ہے. وَتَبَعَ الَّذِينَ ظَلَمُوا مَا أُتْرِفُوا فِيهِ وَكَانُوا مُجْرِمِينَ. اور وہ لوگ جو ظالم ہیں، یہ تو شرفا کا حال ہے قوم کا، خاموش رہے اور روکا رہے. اور جو ظالم ہیں وہ جو خدا نے ان کو نعمتیں آسائشیں دی ہوئی تھیں ان میں وہ ڈوبتے چلے گئے. وہ قانون مجرمین، اور وہ مجرم تھے اس حالت میں، انہوں نے ہماری نعمتوں سے فائدہ اٹھانے کی کوشش کی جو ان کا حق نہیں تھا. مجرم کے لیے تو اللہ تعالیٰ نے نعمتیں پیدا نہیں کی. جب خدا کی نعمتوں کو کوئی بگاڑتا ہے اور جرم کرتا چلا جاتا ہے تو وہ اس کا استحقاق ختم ہو جاتا ہے. وما کان ربو کال یوہل کر قراب ظلم اہلوہا مسلم. اللہ تعالیٰ کسی بستی کو ظلم کی راہ سے ہلاک نہیں کیا کرتا. وہ اہلوہا مسلم، یہاں مسلم کی تعریف فرمائی ایک اور، جو عام دنیا والے اپنے لیے کہتے ہیں کہ ہم اصلاح کرنے والے ہیں، ان سے مختلف ہے. یہ پہلی آیت کی روشنی میں تعریف کی گئی. فساد کو روکنے والے، ظلم اور شقاوت قلبی کو ختم کرنے والے، یہ مصلحین ہوا کرتے ہیں. چنانچہ قرآن کریم نے پہلے بھی اسی مضمون کو اسی طرح بیان فرمایا ہے، وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ قَالُوا إِنَّمَا نَحْنُ مُصْلِحُونَ. وہ کہتے ہیں ہم تو اصلاح کرنے والے ہیں، ہم تو زبردستی روک رہے ہیں فتنہ پردازی سے، ہم تو زبردستی لوگوں کے ایمان ٹھیک کر رہے ہیں، مار مار کے ان کے کلمے درست کرا رہے ہیں، مار مار کے ان کو نمازیں پڑھوا رہے ہیں، ہمیں کہتے ہو کہ ہم فسادی. فرماتا ہے انہم المفسدون ولکن لا یشعرون. بے وقوفو سنو، تم ہی فسادی ہو، اللہ جانتا ہے کہ تم فسادی ہو. یہاں اس کی مزید تشریح فرما دی کہ جب دنیا میں دکھ دیے جاتے ہیں، ناجائز ظلم کیے جاتے ہیں خدا کے نام پر، ہر قسم کے ستم ڈھائے جاتے ہیں، اس وقت جو منہ سے بھی نہیں روکتا وہ فسادی ہے. اور مسلحین وہی لوگ ہیں جو ظلم کی حالت میں، جب بستیوں کو ظلم ہو رہے ہوں اس وقت، وہ پھر اصلاح کی کوشش کیا کرتے ہیں. بڑا کھول دیا ہے مضمون تاکہ کسی کو غلط فہمی نہ رہے. فرماتا ہے جہاں تک اس بات کا تعلق ہے کہ ہم ایک امت بنانے کے لیے زبردستی کر رہے ہیں، ایک ہاتھ پر اکٹھا کرنے کے لیے فتنوں کی جڑیں کاٹ رہے ہیں، تو فرمایا یہ تو الگ کام ہے، یہ تمہارا کام ہے. ولاؤ شاہ رب لجال الناس امت واحدتن، تم کون ہوتے ہو امت واحدہ بنانے والے؟ اگر اللہ چاہتا تو سارے بنی نو انسان کو ایک امت بنا دیتا. کیا تمہارے ڈنڈے کا انتظار کر رہا ہے خدا تعالیٰ کہ تم ڈنڈے ہاتھ میں پکڑو تو اس خدا کی امت واحدہ بن جائے گی؟ تم آتا ہے لا یزالون مختلفون، ہم یہ بھی بتا دیتے ہیں کہ جتنا مرضی زور لگا لیں ان کے اختلاف دور نہیں ہو سکتے کبھی، کیونکہ جب تک خدا فیصلہ نہ کرے کہ ایک امت واحدہ بن جائے اس وقت تک ممکن ہی نہیں کہ انسان اپنے اختلاف دور کر لے. دوسروں کو مارو گے کہ ہمارے اندر ملو اور امت واحدہ بنو ورنہ ہم تمہیں چھوڑیں گے نہیں، اور تمہارے اندر فتنے پھوٹ رہے ہوں گے، خود ایک دوسرے کے گھروں کو آگے لگا رہے ہو گے، خود ایک دوسرے کی مسجدیں جلا رہے ہو. لا یزالون مختلفون، تمہارا تو مقدر یہ ہے، تم خدا سے دور جا پڑے ہو، تم مصلحین نہیں رہے، تم فساد کی باتیں کرتے ہو، فساد تمہارے جزا ہے اور خدا یہ اعلان کر رہا ہے لا یزالون مختلفون، تمہارے اختلاف کبھی ختم نہیں ہو سکتے. تم نے جھوٹ بول کر خدا کے نام پر اختلاف دور کرنے کا بہانہ کر کے ظلم اور ظلم کی راہ اختیار کی ہے، تمہاری سزا یہ مقدر کی گئی ہے لا یزالون مختلفون. کیسا عظیم کلام ہے، کسی باریک پہلو کو چھوڑتا نہیں، اور جو پیشگوئی کرتا ہے بین ہی پوری ہوتی چلی جاتی ہے، کسی کا بس ہی نہیں کہ اس پیشگوئی کو ڈال سکے. الا من رحم ربک، کماتا ہے ہاں وہ لوگ جن پر خدا رحم کرنے کا فیصلہ کر لیتا ہے وہ ایک ہوا کرتا ہے، جن کو تیرا رب اے محمد صلی اللہ علیہ وآلہ وسلم ایک ہاتھ پر اکٹھا کرنے کا فیصلہ کر لے وہ ایک ہاتھ پر اکٹھے ہو جائے کرتے ہیں، اور ان کے اندر پھر تو کوئی اختلاف نہیں دیکھے. جن پر خدا نے رحم کیا ہو وہ غیر کے مقابل پر شدید ہو جائے کرتے ہیں. رحماء بینہم، رحم ربو کی تفسیر دوسری جگہ قرآن کریم میں موجود ہے کہ وہ کون لوگ ہیں جن پر اللہ رحم کیا کرتا ہے. فرماتا ہے وہ خود رحیم ہو جاتے ہیں. رحماء بینہم اشداء علی الکفار، اشداء علی الکفار رحماء بینہم، یعنی غیروں کے مقابل پر سخت ہو جاتے ہیں، ان کے اندر کوئی اختلاف نہیں رہتا. رحماء بینہم ایک دوسرے سے نہ صرف یہ کہ مل جاتے ہیں بلکہ بے انتہا رحم کرنے والے ہو جاتے ہیں. دور ممالک میں کہیں کسی کو دکھ پہنچتا ہے تو نہ ان کا قومی رشتہ نہ ان کو کوئی اور قرب نصیب، دور بیٹھ کے ایسے لوگوں کے لیے رونے لگتے ہیں جن کو کبھی دیکھا بھی نہیں ہوتا. چنانچہ مجھے یاد ہے جب 74 کے بعد امریکہ کے نیشنل پریزیڈنٹ ظفر، مظفر احمد ظفر ان کا نام ہے، وہ امریکن ہیں، نیشنل ہیں، وہ جب 2 سال کے بعد 74 کے بعد عدیان تشریف ربا تشریف لائے اور جلسے کے بعد ان سے کہا گیا کہ جلسے کی آخری رات کی غالباً کہ چند منٹ کے لیے آپ خطاب کریں، احباب سے بتائیں کہ آپ کے کیا تاثرات ہیں. تو ان کے تاثرات کیا تھے؟ وہ تو آنکھوں سے آنسو کی جھڑی لگ گئی، سارا بدن ان کا سبکیوں سے کانپ رہا تھا اور بات منہ سے نکلتی نہیں تھی. بڑی مشکل سے ٹکڑوں میں انہوں نے یہ کہا کہ میرے تاثرات کیا ہیں. 74 میں جو ہمارا حال ہوا تھا تم لوگوں کی خاطر تمہیں کیا پتا ہے کیسے سخت دن ہم نے کاٹے ہیں تمہاری لیے دکھوں، اور آج خدا کے شکر سے میری آنکھیں آنسو بہا رہی ہیں کہ آپ سب کا چہرہ میں دیکھ رہا ہوں، کتنا اطمینان ہے، کتنا سکون ہے، اور اللہ تعالیٰ نے ہر مصیبت سے آپ کو نجات بخشی. تو یہ ہے الا من رحم ربک، ہاں ایک وہ ہوا کرتے ہیں جن پر خدا آسمان سے رحم فرماتا ہے، جن کے ایک ہونے کا فیصلہ کر لیا کرتا ہے. اور وہ کیسے ہوتے ہیں؟ رحماء بینہم، وہ ایک دوسرے پر بے حد رحیم و کریم ہوتے ہیں، ایک دوسرے کے گھروں کو آگے نہیں جلایا کرتے، ایک دوسرے کی مسجدیں نہیں جلایا کرتے، ایک دوسرے کی عورتوں کی بے حرمتی نہیں کیا کرتے، سروں کی چادریں نہیں اتارتے، وہ تو سروں پر چادریں ڈالیں میرے لوگ. یہ امت واحدہ ہے جو خدا کے فضل سے بنا کرتی ہے. تم کس امت واحدہ کی باتیں کر رہے ہو؟ وہ جو نفرتوں کا شکار ہے آپس میں، जिसकी सारी जिंदगी एक दूसरे के खिलाफ साजिशों में मसरूफ रहती है। भले जाले का खलक फरमाया ये है तखलीक का मकसद, ऐसी कौम पैदा होना जिनके अंदर बे इंतहा प्यार हो आपस में, बेहद मोहब्बतें हों, इशार हों, कुर्बानियां हों, खुदा के नाम पर वो एक दूसरे से मोहब्बत करते हों, एक दूसरे के लिए फिदा होते हैं, एक दूसरे के गम में आंसू बहाते हैं। फरमाता है भले जाले का खलक, देखो मेरी तखलीक का मकसद पूरा हो गया। जब ये लोग दुनिया में आए तब मैं कहता हूं भले जाले का खलक, इसलिए खुदा ने पैदा किया था इस कायनात को कि ऐसे लोग मौजूद हैं। लेकिन अफसोस कि अक्सरियत वैसी नहीं है। तम्मत कलिमा तो रब्बे का जहन्नम मिन जन्नत वन्नास अजमईन। हसरत का मुकाम यह है कि इस मकसूद को भुलाकर, बावजूद इसके कि पैदाइश का मकसद यह था कि ऐसे रहीम बंदे खुदा के पैदा हों, फिर भी अक्सरियत ऐसी है जो जहन्नम का ईंधन बनने वाली है, और उनमें बड़े लोग भी हैं और उनमें छोटे लोग भी हैं। कुल्लन नकुस्सु अलैका मिन अंबाए रुसुल मानु सबके तो भी फवादत है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, इस तरह हम तुझे अंबिया की बातें सुनाते हैं, मानु सबके तो भी फवादत, ताकि गमों और दुखों के वक्त में तुम्हारे दिल को ढारस बन ढारस मिले, तुम्हें सहारा मिले। ये वो रातों के किस्से हैं जो आम हज़रत सल्लल्लाहु अलैहि वसल्लम से अल्लाह ताला प्यार और मोहब्बत में किया करते हैं। जैसा दुखों की रातों में माएँ तसल्ली देती हैं बच्चों को, कोई बात नहीं अभी ये दिन आने वाला है, सुबह हो जाएगी, फिक्र न करो, तसल्ली रखो, उस तरह ही हमारा रब हज़रत अब्दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को तसल्लियाँ देता था, और ये अंदाज है तसल्ली। साथ साथ पुराने लोगों की बातें, किस तरह कौम में मुखालफतों में हलाक हुई, किस तरह दुखों से लोग गुजरे, और खुदा के रहम की इलामत क्या है, किस तरह मुखालिफीन आपस में ही एक दूसरे से लड़ते और एक दूसरे के खिलाफ हसद की आग में जलते हैं, किस तरह मोमिनिन का हाल है कि वो एक दूसरे के गम में एक दूसरे के दुख के लिए अपनी जान पर एक मौत वारिद कर लेते हैं। फरमाया और आखिर को यही जीता करते हैं, ये देखो हमारा अंदाज़ तसल्ली देखो, इस तरह हम तुझे प्यार से की बातें सिखाकर तुम्हारे लिए ढारस देते हैं, तुम्हें सहारा देते हैं कि तसल्ली के साथ हमारे साथ बातें करते हुए, प्यार की बातें सुनते हुए, यकीन की हालत में इन दुखों की हालत दुखों के वक्त से गुजर जाओ। वजा कफी हाज हक को मुआवजा तुम व जिक्र फरमाया तेरे मजबूत होने के साथ मोमिन मजबूत होते हैं, तेरा एक दिल तकवीयत नहीं पाता बल्कि तेरा वो दिल है जिसमें सारे मोमिनीन के दिल धड़क रहे हैं। जब हम तेरे दिल को ढारस देते हैं तो मोमिनों के दिल ढारस पा जाते हैं। अल्हक को वो मौजा तुम हमने हक और मौजा इस किताब में दे दी है व जिक्र आलिल मोमिनीन, तो मोमिनों के लिए इसमें एक बहुत अजीम शान कलाम है, वो पढ़ते हैं सुनते हैं और उनके दिलों को तकलीफ मिल जाती है। ये दरमियानी किताब मोमिनों से है, फिर जुल्म वालों का बयान करने के बाद फिर मोमिनों की तरफ अल्लाह ताला वापस आया और अब मोमिनों से मुखातिब करके कहता है कि हमने तो तुमसे बातें की हैं, हम तो तुम्हें ऐसी तकदीरें बता चुके हैं जो बदला नहीं करते अटल है, अब तुम हमारी तरफ से इस मुकाम पर फायज हो कि खुलकर यकीन के साथ दुश्मन को मुखातिब करके ये बातें कहो। कुल लिल्लज़ीन ला यूमिनूना अमलू अला मकानतिहिम, ऐ मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अब तू खड़ा हो जा, और हमने जो तुझे ढारस दी है, हमने जो तुझे यकीन दिलाया है इस बिरते पर, ये जानते हुए कि तेरी पुश्त पर तेरा खुदा खड़ा है और कायनात का खुदा खड़ा है, तू ऐलान कर दे, इनसे कह दे ए मलू अला मकान थे अब जो चाहते हो तुम करो, इन्ना आमिनून हम भी वो करेंगे जिसका खुदा ने हमें हुक्म दिया, वन तजिर इन्ना मुंतजिर। और अब तुम वो बात आ गई है कि जुबान की बातें खत्म हो चुकी हैं, तुम भी इंतजार करो और हम भी इंतजार करेंगे। तुमसे तुम्हारे शयातीन कुछ बातें करते हैं, तुम्हें झूठे वादे देते हैं, तुम्हें फसाद पर उभारते हैं, तुम उसके मुताबिक अमल करो। हमसे हमारा खुदा कुछ बातें करता है, कुछ तरीक हमें बताता है, वो हमने उससे सीख ली है, अब हम इन पर अमल करेंगे और दोनों इंतजार करेंगे। वल्लाहि लिल्लाहि गैबु समावाति वल अर्दि व इलैहि युर्जउल अम्रु कुल्लुहु फअबुदहु व तवक्कल अलैहि व मा रब्बुका बिगाफिलिन अम्मा तअमलून। लिल्लाहि गैबु समावाति वल अर्दि, अल्लाह के लिए आसमान और जमीन के गैब हैं, वही जानता है कि कल क्या होने वाला है, इंतजार के जवाब में क्या होगा ये वो बता रहा है अल्लाह ताला कि तुम भी बंदे हो, तुम्हारे मुकाबले भी बंदे हैं, लेकिन उनको ये बताने वाला कोई नहीं कि उनका अंजाम क्या है। तुम्हें बताने वाला तुम्हारा रब मौजूद है, क्योंकि वो गैब को जानता है और उसी की तरफ हर अमर लौटता है। मतलब यह है कि तमाम हुकूमत, तमाम कुव्वत, हर फैसला खुदा की मर्जी से हुआ करता है। तो फरमाया जिसके हाथ में गैब है उसी के हाथ में कुव्वत भी है, उसी के हाथ में ताकत के सबसे चश्मे हैं। इसलिए तुम्हें किस बात का खौफ है? तो उनका गैब तो जुल्म और तबाही से भर सकता है, तुम्हारा गैब तो बहरहाल रोशन रहे तुम्हारे लिए। तो जो जुल्म आना था उनकी तरफ से आ चुका, अब तो दिन का तुम इंतजार करो और खुदा उनके दिनों को रातों में बदलने वाला है, यह यकीन रखो। फाबुद हो व तवक्कल अलैह, फिर वही खुलासा निकाला, देखिए किस तरह ये सारा मजमून सिमट करके आखिर इबादत पे जाके खत्म हो जाता है। फरमाया खुलासा कलाम यह है, बात लंबी क्या की जाए, मुख्तसर यही है, फाबुद हो वो तवक्कल अलैह। एक काम की बात यह है कि इबादत कर और अल्लाह पे तवक्कुल रख। इबादत करने वाले दुनिया में कभी हरा नहीं करते और इबादत करने वालों को खुदा कभी छोड़ा नहीं करता। तवक्कुल का ये मतलब यकीन रखो कि कभी खुदा ने कायनात में अपने इबादत करने वालों को जाया नहीं फरमाया। मा रबों का गाफिल अम्मा तामलून, और जो तुम कुछ कर रहे हो अल्लाह उनसे गाफिल, तुम बातों से गाफिल नहीं है। तुम लोग समझते हो कितनी देर हो गई रोते हुए गिड़गिड़ाते हुए, अब कब जवाब आएंगे हमारी सजदागाहों के आंसुओं के। अल्लाह ताला फरमाता है तवक्कुल रखो, हौसले ना हारो। क्यों यकीन नहीं करते, क्यों नहीं जानते कि जब तुम सो रहे होते उस वक्त भी तुम्हारा खुदा तुम्हारे लिए जाग रहा हो, वो तो किसी हालत से भी गाफिल नहीं। इसलिए तुम तो खुदा की आंखों के सामने बसने वाली कौम हो, तुम्हें किस बात का खौफ है? जो खुदा के रहम से ओझल रहकर, खुदा की नजर से ओझल रहकर जिंदगी गुजारना चाहते हैं उनके लिए खौफ हो सकता है गैब में, लेकिन तुम्हारा गैब यकीनी है, लाजमन तुम्हारे हक में पर्दा गैब से ऐसी ऐसी नेमतें नाजिल होंगी, ऐसी नुसरतों के समान होंगे जिनका तसव्वुर भी तुम नहीं कर सकते। چند دن ہوئے غبا سے اطلاع آئی تھی کہ حضرت سیدہ نواب امت الحفیظ بیگم صاحبہ جو حضرت مسیح مودود علیہ السلام کی مبارک اولاد میں سے مبشر اولاد میں سے آخری بیٹی ہیں جو زندہ ہیں, ان کی طبیعت اچھی نہیں ہے اور اجازت تھی کہ مجھ سے کہ ان کو لاہور منتقل کیا جائے. چنانچہ کہا کہ فوری طور پر جانا چاہیے لاہور. چند دن میں لاہور سے یہ اطلاع مل رہی تھی کہ ڈاکٹر تحقیق کر رہے ہیں اور کافی تشویش کی صورت ہے. بظاہر تو اس وقت فوری خطرہ تو کوئی نہیں ہے, لیکن جس بیماری کی تشخیص ہوئی ہے اس سے ڈاکٹر بہت متفکر ہیں اور اس وقت یہ سوچ رہے ہیں کہ آپریشن ہونا چاہیے یا نہیں ہونا چاہیے. تو احباب جماعت خاص طور پر بڑے لحاظ سے یاد رکھیں دعا میں, کیونکہ حضرت مسیح موعود علیہ السلام کی عشق اور محبت کا تقاضا یہ ہے کہ جس حد تک بھی ہو سکے ہمارے اندر آپ کی اولاد میں سے جو مبشر اولاد ہے اس میں نشانیاں باقی رہیں, اور رہیں بھی تو امن کی حالت میں, خیر و خوبی کے ساتھ, خوشیوں کے ساتھ, دکھوں کے ساتھ نہیں. یہ دعا کریں کہ اللہ تعالیٰ کے ہاں جب جہاں تک بھی تقدیر ٹل سکتی ہے اللہ تعالیٰ ٹال دے اور حضرت سیدہ موصوفہ کو صحت و عافیت کے ساتھ, خوشیوں کے ساتھ, برکتوں والی زندگی عطا فرمائے. عباد اللہ رحمہ اللہ, ان اللہ یامر بالعدل والاحسان وإيتاء ذی القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وذكر الله أكبر.